بسم الله الرحمن الرحیم. یہ پچھلی دفعہ کے رائٹر تین سے بلایا اس پہ رکھا تھا, اس کا ہم نے پہلے ایک آدھ صفائی پڑھا تھا, اسی سے شروع کرتے ہیں. ہم جو قرآن کریم کی اصطلاح ہے بین یدیہ اور خلفہ, بہت جگہ آتا ہے من بین یدیہ و من خلفہ, کئی جگہوں پر ما بین یدیہ و ما خلفہ. خلف کے علاوہ بھی صرف بین یدیہ کی ترکیب جو ہے وہ بھی استعمال ہوتی ہے. تو قرآن کریم کی یہ بڑی اصطلاح ہے, بہت بڑی اصطلاح ہے اور انتہائی میننگ فل ہے. کئی ہفتے اب اس کے سمجھنے میں لگا چکے ہیں. بنیادی طور پر بین یدیہ جو ہے, یہ میں اس کا مفہوم ایک جنرل بیان کر دیتا ہوں, پھر ہم پڑھیں گے تو پھر اسپیسیفکس اس میں آ جائیں گے. بین یدیہ کا مفہوم ایولیوشنری پروسیس کا ہے, ارتقائی پروسیس, اور خلفہ ہی جو ہے وہ اس کے ریزلٹس کہہ لیجیے, اس کے نتائج کہہ لیجیے. بیسیکلی کوئی بھی نفس, ایک انسان ہو یا ایک قوم ہو, اینی گروپ, یا اگر فار دیٹ میٹر انسان سے پرانی جو پچھلے ایولیوشنری پیریڈس کی کوئی نفس ہو, سورج ہو مثلا, وہ بھی ایک نفس ہے, چاند بھی ایک نفس ہے. ہم زیادہ تر فوکس آن دا کرنٹ ایولیوشنری پیریڈ انسان کے حوالے سے ہم سمجھنا بھی زیادہ چاہیں گے, اور قرآن میں تفاصیل بھی اس حوالے سے زیادہ ہے, لیکن جو یہ ٹرمینالوجی ہے جنرل اور جو اصول اس کے اندر دیے گئے ہیں, یہ تمام ایولیوشنری پیریڈ کے اوپر چل رہی صحیح ہیں. تو اگر ہم فرد کے حوالے سے بات کریں تو ہر فرد کا ہر عمل اس کائنات کو تبدیل کرتا ہے. اور اگر ہم اس کے ایسنس کو دیکھیں تو وہ اس کائنات کی جو مقصدیت ہے یا پرپس کو نیسا, اس کو تبدیل کرتا ہے. Think of all individuals as members of a big team who are assigned a particular task. یہ جنگ لڑنی ہے یا اس جنگل کو کاٹنا ہے, تو اگر تو آپ اسی ٹاسک کو پورا کر رہے ہیں تو پھر آپ اس مقصدیت کو بڑھا رہے ہیں, اس پر عمل کر رہے ہیں. اگر آپ کچھ اور کر رہے ہیں تو آپ اس میں کمی کا باعث. تو ہر فرد کا ہر عمل جو ہے وہ ایک ارتقائی عمل ہے, منفی بھی ہو سکتا ہے, مثبت بھی ہو سکتا ہے. جنرلی ہم بات کریں گے تو منفی جو بھی کوئی عمل ہوتا ہے وہ کسی کی تفاصیل میں ہے قرآن جو دیر میں ڈسکرائب کرتا ہے کہ کس طرح جو منفی عمل کرنے والے نفوس ہیں ان کے افیکٹس کو اور ان نفوس کو سسٹم باہر نکال دیتا ہے, فلٹر آؤٹ کر دیتا ہے. تو وہ ایک علیحدہ بحث ہے, پچھلی دفعہ ایکچولی شروع کی تھی, وی ول ناٹ گو انٹو دیٹ رائٹ ناؤ. لیکن جو منفی ارتقائی عمل کرنے والے لوگ ہیں فار دا مومنٹ ہم انہیں چھوڑ دیتے ہیں. ہم ارتقائی عمل سے جنرلی مثبت ارتقائی عمل ہی لیں گے. ताकि हमारी जो ये बातचीत है थोड़ी सी सिमिलर रहे और हम चीज को बेहतर तौर पर समझ सकें। तो फर्क का जो अमल है वो खारजी दुनिया में होता है, कोई भी हम काम करना चाहें उस खारजी दुनिया में आपका जो भी अमल है उसे नतीजा खेज होने के लिए कोई अल्लाह की जानिब से एक रिस्पॉन्स चाहिए होती है किसी भी काम के लिए। आप खाना खाएं तो ज़ियादत करने में जो रिस्पॉन्स है, या दीवार में कील ठोके तो उस कील का दीवार के अंदर जाने का जो रिस्पॉन्स है, यानी ये देर इज समथिंग एट द अदर साइड ऑफ अ डिवाइड जिसका क्रेडिट अल्लाह का है। जनरली हम ये कह सकते हैं कि वो जो भी इफेक्टिवनेस है किसी भी अमल की, उसका एक्चुअली अमल पा जाना, उसका नतीजा खेज हो जाना, वो अल्लाह का क्रेडिट है और उसके एजेंट्स के थ्रू वो अमल में आता है। ये बात 100% सही नहीं है लेकिन लाजमी सही है। मलाइका के अलावा दीगर नफूस भी हो सकते हैं, वो जैसे आप बात आगे बढ़ेगी तब उसकी वो सामने आ जाएगा, लेकिन बेसिकली ये कि हम अमल खारिज में करते हैं बहना जिदा है और उसका जो इफेक्टिवनेस है वो खारिज में भी होती है और उस फर्ज के ऊपर भी उसके दाखिल में भी होती है। आप सड़क पर जाते हुए किसी फर्द की, किसी इंडिविजुअल की प्लाइट या कोई इसकी बेचारी या लाचारी देखते हैं, उसे इग्नोर करके आगे चले जाते हैं तो आपके ऊपर भी असर होता है। किसी की आप मदद करते हैं तो आपके ऊपर भी असर होता है, उसकी मदद भी होती है, आप खुद भी उससे तब्दील होते हैं। Everything that you do has these two effects, एक खारजी दुनिया में एक आपकी दाखिली दुनिया में। तो बुनियादी तौर पर बहना जो बहे खारजी दुनिया के अंदर और खल्फ ही जो है वो आपके दाखिल के ऊपर उसका उसके असर के लिए इस्तेमाल होता है। दूसरी चीज ये है कि बहना जो बहे और खल्फ ही दोनों में जो आखिर में हे आता है, बहना जो बहे का मफ़हूम उसके दोनों हाथ और खल्फे ही का मतलब उसके खल्फ में या उसको उसकी रिप्लेसमेंट में, खल्फ खलीफा से जो बाद में आता है, ये उसका जो मफहूम है ये बहना जो बहे में भी और खल्फे ही में भी, ये जमीर अल्लाह की जाने जब कहा जाता है बहना जो बहे। और ये फर्द के अमल के बारे में या एक गुरोह के अमल के बारे में, जमात मोमिनीन के बारे में, किसी भी एनी बड़ी, लेकिन वो बहना जो बहे अल्लाह के जो
जी
हाँ जी
इसका मतलब
इसका खल्फ ही का मफहूम किसी अमल का जो आपके अपने ऊपर, अगर आप एक अमल करते हैं तो आपके अपने ऊपर भी उसका असर होता है, वो खल्फे ही। बल्कि आगे जाकर हम आज का जो राइटर है वहां तक अगर पहुंचते हैं तो ये बात भी सामने आ जाएगी कि खल्फे ही जो है असल जो इर्तका है और जो ज्यादा बामानी चीज है वो तो खल्फ है। बहरा अच्छा जी, तो ये चीज के बहना जो तहे कहा जा रहा है कि हर फर्द का हर अमल अल्लाह के दो हाथों के दरमियान तय पा रहा है, फर्ज को छोड़कर अगर आप कौम का सोच लें तो थोड़ा शायद आसान हो जाए कि एक कौम का जो अमल है वो अल्लाह के दो हाथों के दरमियान तय कर रहा है। यानी किसी भी अमल की जो दो साइड्स हैं, एक उस अमल को करने वाला जो उसकी कॉज बनता है इर्तकाई अमल की, और एक उसका अल्लाह की जानिब से रिस्पॉन्स, उसकी इफेक्टिवनेस। सो कॉज और इफेक्ट दोनों के करने वाले जो है उनका क्रेडिट अल्लाह देता है। ये बात इसकी भी तफासीर में हमें शायद आज भी थोड़ी बहुत बात हो, लेकिन सोचें तो बड़ा ऑब्वियस और क्लियर है कि हम जो इस दुनिया के अंदर अपनी जिंदगी गुजार रहे हैं और इर्तकाई अमल का हिस्सा हैं, हमारी मोटिवेशन क्या है, हम क्यों हर वक्त मसलन कोई किसी न किसी मकसद को हासिल करने में लगे होते हैं, क्या वजह है कि मैनकाइंड जो है वो मुसलसल इल्म हासिल कर रही है, अपना मियार जिंदगी बुलंद और बेहतर कर रही है, तस्वीर कायनात में लगी हुई है, एक दूसरे की मदद करना जो है उसे बुनियादी और एक्सेप्टेड चीज समझा जाता है। असल चीज ये है कि हमारी जो प्राइमरी मोटिवेशन है वो अल्लाह ने हमें दी है, और हम उसकी एक लिहाज से कहिए उसके डिस्पोजल पर या उसके लिए एक फौज के तौर है, और हम उसके तयन करदा मकसद की तकमील के लिए, जिसके ये सब चीजें हिस्सा है जो मैंने दी गई, उसूले इल्म भी, तसीरे कायनात भी, इंसियत का और एक होने का जज्बा भी, वहां मोबिलाइज होने की ख्वाहिश और बेहतरी। तो हम लोग जब एक काम करते हैं और अपने इर्तकाई रास्ते पर आगे चलते हैं तो हम अल्लाह के लिए उसी के तयन करदा मकसद पर, तो अल्लाह अगर क्रेडिट लेता है उसका तो सही लेता है, गलत नहीं है। इसी तरह दूसरी साइड है जिसे आप फॉर द मोमेंट मलाइका समझ लीजिए कि वो जो रिस्पॉन्स हमें देते हैं हमारे अमल का, उसको इफेक्टिव करते हैं, और इफेक्टिव जो है वो खारिज में भी करते हैं, दाखिल में भी करते हैं, खारिजी दुनिया में भी और दाखिली दुनिया में। ये पिछली दफा के राइट अप के पहले पेज पर आए थे मुबारक है जिसे करते हुए कि लहू मौत के बाद तुम मिन बैना जदाए व मिन खल्फे या फजूनहू मिन अम्रिल्लाह, फर्ज के अमाल के बारे में है कि उसके खारिज में भी और उसके दाखिल में भी मौत के बाद है, मलाइका है जो उसके अमल को क्या करते हैं, या फजूनहू हमेशा के लिए सख्त कर देते हैं, हिफाजत का लफ्ज यानी ये या फजूनहू हिफाजत के हवाले से कि वो एक परमानेंस पा जाता है, रियलाइज हो जाता है, एक्चुअलाइज हो जाता है इन दिस वर्ल्ड। तो खारिज और दाखिल दोनों जगह ये एक रिस्पॉन्स है, एक एक्शन है जो फर्ज करता है, एक कॉम करती है, नफ्स करता है, और एक उसका रिस्पॉन्स है। तो जो दोनों साइड्स हैं वो दोनों एक लिहाज से अल्लाह ही के डिस्पोजल पर, अल्लाह ही की फौजी है, उसी का क्रेडिट है, इसीलिए इसे बहना जिदा है। वो प्रोसेस जो अल्लाह के दोनों हाथों के दरमियान हो रहा है, और इसी तरह जो खल्फ ही का लफ्ज है, ये थोड़ा सा एग्जाम्पल आगे चलकर इसकी डिस्क्रिप्शन दिया था, हम इसे पढ़ लेंगे वहां पर ज्यादा क्लियरली, लेकिन फॉर द मोमेंट से समझ लीजिए कि इसका मतलब वो तब्दीली है जो अमल करने वाले नफ्स के दाखिल होती है। फर्द है नफ्स, फर्द हमारी मकसदियत, हमारी शख्सियत, जो भी आप कहना चाहें, जिसे आप मैं कहते हैं कि मैं ये हूं, उसको वो चीज तब्दील करती है। अगर एक कौम के बारे में है तो जो अकवाम की जो का जो दाखिल है वो अकदार जिनके मुताबिक वो अमल करती हैं, वो उनका उनके अंदर जो नाफिस कवानीन है जो आईन है उनका वो रसूम रिवाज जिनके तहत लोग एक दूसरे के साथ अपना ताल्लुक बरकरार रखते हैं कारोबार जिंदगी आगे चलाते हैं तो ये अकदार जो है वो अवाम की मकसदियत का मजहर है तो वो तब्दील होती है अकवाम के आमाल से। इसके लिए खल्फ ही का लफ्ज इस्तेमाल किया गया तो इसको भी आगे चल के देख लेते बाद अल्लाह की अगर पेज टू पर चले तो यहां पर हम और बड़ी पार्ट तक आगे बढ़ते हैं। टॉप ऑफ द पेज से शुरू करते हैं। हम कुरान करीम में बहुत से मुख्तलिफ हवालों से देखते चले आए हैं कि फर्द के अमाल के नताइज जहां खारजी दुनिया में तब्दीली लाते हैं वहां वो फर्द को दाखिली तौर पर भी तब्दील करते हैं। ये आयत मुबारक इसी हकीकत को बैना जताए और खल्फ ही की इस्तलाहात के जरिए मुतबा तफसील के साथ बयान कर रही है। आयत मुबारक में पहले ये बयान किया गया है कि ये भी पहले जो आयत मैंने अभी पढ़ी थी लहू मौत के बाद में बैना जताए इसी के बाद पहले ये बयान किया गया है कि फर्द का अमल मौत के बाद के रिस्पॉन्स के जरिए नतीजा खेज होता है यानी हकीकी दुनिया में तब्दीली का बाइस होता है किताब कायनात में सख्त होता है या महफूज होता है। यही यदाहे की तफसील है यदाहे दोनों हाथ फर्द अल्लाह का वो हाथ है जो इर्तका के लिए अमल पजीर होता है इर्तका की कॉज बनता है जबकि मौत के बाद जिन्हें आप मलाइका समझ सकते हैं अल्लाह के वो एजेंट हैं जो उसके बिहाफ पर उस अमल को नतीजा दे सकते हैं। ब्रैकेट्स वाला टेक्स्ट में छोड़ दें लेकिन ये मेन टेक्स्ट में दोबारा पढ़ता हूं कि मौत के बाद अल्लाह के वो एजेंट हैं मलाइका जो अल्लाह के बिहाफ पर उसके बिहाफ पर उस अमल को नतीजा चेज करते हैं। इनकी हकीकत अल्लाह के दूसरे हाथ की है अल्लाह के इन दोनों हाथों के दरमियान इर्तकाए कायनात तय पा रही है। ये वाजे रहे कि बैना जुबहे खारजी कायनात में अमल इर्तका को बयान करते हैं और फर्द के हवाले से इस खारजी कायनात की हकीकत इंसानी मुआशरा की है। बालफाज दीगर फर्द का बुनियादी मैदान अमल जहां वो अपने अमल के जरिए तब्दीली का कहां होता है उसका मुआशरा ही होता है। अब हम खल्फ ही के मुफ़ूम पे आते हैं। आयत मुबारका में इसके बाद फर्द के अमल के दाखिली नतीजा के लिए खल्फ ही का लफ्ज इस्तेमाल किया गया है। खल्फ का मफहूम रिप्लेस करने वाली शय का है यानी एक ऐसी शय या नफ्स वगैरह जो अपने से पहले की किसी शय को रिप्लेस करे और उसके मकाम पर मुतमक्किन हो जाए। असल चीज जो हम खल्फ के लफ्जी मतलब से ज्यादा अहम जो समझना चाह रहे हैं कि खल्फ ही क्यों है अल्लाह का खल्फ क्या हम अल्लाह को या अल्लाह की मकसदियत को रिप्लेस कर रहे हैं। इंसान के बारे में खलीफातुल्लाह या खलीफातुल्लाह के अल्फाज नहीं है खलीफा सनफ लफ्स का अल्फाज है लेकिन बार खलीफा के अल्फाज आए हैं यहां पर भी खल्फ जो है खल्फ ही वही मफूम बट एसेंशियली जो चीज द पॉइंट दैट वी वांट टू अंडरस्टैंड इज कि ये खल्क ही क्यों है, अल्लाह का खल्क क्यों है। खल्क के मफहूम में तकदीम और ताखीर वक्त के हवाले से है, जगह के हवाले से नहीं। सो खल्क हमेशा वक्त के लिहाज से बाद में आता है। उर्दू में इसी हवाले से खलीफा व मफहूम जानशीन आता है। ये बात सिर्फ ये की है कि जो भी चीज खल्क होती है वो बाद में आने वाली है, खलीफा बाद में आता है। इसमें वक्त के हवाले से इसका सो जहां तक खल्क के लफ्जी मफहूम में तकदम और ताखुर का ताल्लुक है, अमल के नतीजे के लिए खल्क का लफ्ज इस्तेमाल हो सकता है क्योंकि नतीजा अमल के बाद ही मुतरतब होता है। लेकिन क्या नफ्स फर्द के लिए खल्क ही का लफ्ज इस्तेमाल हो सकता है जहां खल्क ही का मफहूम नफ्स इलाही का खल्क हो? तो क्या नफ्स फर्द इस दुनिया में नफ्स इलाही को रिप्लेस कर रहा है? और ये खल्क ही से ये सवाल हमारे सामने आता है। इस सवाल का एक इब्तदाई जवाब तो फौरी तौर पर दिया जा सकता है कि हाँ, इन्नी जायलुम फिल अर्ज खलीफा, ये किस्सा आदम में जो अल्लाह ताला फरिश्तों को मुखातिब करके कहता है कि मैं जमीन में खलीफा बनाने लगा हूं इंसान के बारे में। इन्नी जायलुम फिल अर्ज खलीफा के मिसाल इंसान ही को जमीन में खलीफा बनाया जा रहा है, इससे मुराद इंसान का खलीफतुल्लाह होना भी लिया जा सकता है। अब ये खलीफतुल फिल अर्ज जो है, फिल अर्ज खलीफा और खलीफतुल्लाह मुख्तलिफ चीजें भी हो सकती हैं, एक भी हो सकता है। तो यहां पर एक मैं आयत देखें बचा कि जहां फिल अर्ज खलीफा है इसका मफहूम खलीफतुल्लाह लिया जा सकता है, बाकी दूसरे शवाहिद और कुरान करीम की दूसरे मकाम से हम फिर इस बारे में और इस्तेदलाल कर सकते हैं कि क्या वाकई इसका मफहूम खलीफतुल्लाह है या किसी और हवाले से इसको फिर दर्ज खलीफा कहा गया। लेकिन बहरहाल ये प्राइमरी आर्गूमेंट के लिए इससे बराद इंसान का खलीफतुल्लाह होना भी लिया जा सकता है। यूं नफ्स फर्ज ही नफ्स इलाही का खल्क करार पाता है, यानी इंसान अगर जमीन में खलीफा बन रहा है तो बच्ची भी वो वही काम सर अंजाम देगा जो नफ्स इलाही या अल्लाह की मकसदियत में इस यहां पर सर अंजाम दे। हमारे नजदीक ये जवाब सही है लेकिन ये बहुत से ज़ेली सवालों को भी जन्म देता है। इस हवाले से बेहतर है कि कुछ मजीद तफसील में इसे देखा जाए। इस सवाल को कि क्या इंसान जमीन में नफ्स इलाही को रिप्लेस कर रहा है दो हिस्सों में तकसीम किया जा सकता है। एक ये कि क्या अल्लाह इस जमीन में फाइल है, क्या वो इस जमीन बल्कि इस कायनात के कारोबार में दखल अंदाज होता है। इन सवालों में ये दलील किन्हा है कि अगर वाकई ज़ात इलाही में कारोबार कायनात से खुद को विड्रॉ कर दिया है तब ही फिर दर्ज खलीफा को खलीफतुल्लाह माना जा सकता है। सूरत दीगर जैसा कि परवेज साहब का ख्याल है, इंसान किसी और नापैद या एक्सटिंक्ट मखलूक का खलीफा भी हो सकता है। यानी यहां पर प्राइमरी आर्गूमेंट यह है कि अगर तो अल्लाह इस कायनात में जमीन पर एक्टिवली एंगेज्ड है तो फिर इंसान कोई सरफेस करने वाली चीज नहीं। लेकिन अगर ये कायनात अल्लाह ताला जो है इस कायनात के नफूस के जरिए ही चला रहा है اس کائنات کے نفوذ میں خود ہی اس کائنات کو آگے چلانا ہے، اس کی ارتقا حاصل کرنی ہے، تو پھر یہ امکان ہے، پھر ہم اس امکان کو زندہ رکھ سکتے کہ ہاں انسان جو ہے پھر لا کے ارتقا کر کے جہاں اس زمین پر انہیں اقدار کے مطابق اس زمین کے کاروبار کو چلائے جن کے مطابق کہ اللہ چلانا چاہتا ہے یا اللہ نے تعین کیا کہ انسان چلائے، یعنی انسان کا خلیفہ بننا اسی صورت ممکن ہے اگر اللہ ایکٹیولی اس کائنات میں انگیج نہ ہو، وہ اس میں دخل انداز نہ ہوتا. ہم بڑے لمبے عرصے سے بہت سے مختلف حوالوں سے شروع سے یہ مینٹین کرتے ہیں کہ اللہ تعالیٰ جو ہے اس کائنات میں دخل انداز نہیں ہوتا، بہرحال وہ ہماری وہ ایک اس کی جو دلائل اور چیزیں اسی جگہ کے اوپر یہاں پر بنیادی طور پر، یعنی ایک فری کنڈیشن کہ اگر انسان خلیفۃ اللہ ہے یا اس نے ہونا ہے بننا ہے تو اس کی ایک ہی کنڈیشن یہ ہے کہ اللہ اس کائنات میں فائل نہ ہو، ایکٹیولی انگیج نہ ہو. اسی سوال کا دوسرا حصہ یہ ہے کہ کیا واقعی کیا انسان کو واقعی خلیفۃ اللہ بننے کا کہا جا رہا ہے، اس رول کو لینے کا ٹاسک دیا جا رہا ہے جو نفس الہی کی مطابقت میں ہے. اگر اس سوال کا جواب بھی اس بات میں ہے تب ہی یہ مانا جا سکتا ہے کہ فرد ہی کے لیے آیت مبارکہ میں خلق ہی کا لفظ آیا. یہ دوسری بات یہ ہے کہ جو قرآن جو بھی پیغام انسان کو دے رہا ہے، جو ہدایت دے رہا ہے، کیا اسے وہ کہہ رہا ہے کہ تم اپنے آپ کو نفس الہی سے ہم آہنگ کرو؟ ان اقدار نفس الہی اللہ کی مقصد کی تو دیر بیٹھے نفس الہی اور نفس کائنات بھی ایک لحاظ سے سینونیمز ہیں، ایک ہی مفہوم ہے کہ کائنات جو ہے وہ جس ڈائریکشن میں جس طرف جا رہی ہے اللہ ہی نے اسے متعین کیا ہے، اور قرآن انسسٹ کرتا ہے کہ صحیح راستے پر جا رہی ہے. تو اس کائنات کی جو راہ ارتقا اگر آپ دیکھیں تو وہ وہی ہے جو اللہ کے تعین کردہ ارتقا ہے، وہی نفس الہی ہے، وہی اللہ کی مقصدیت ہے. تو کیا انسان کو یہ کہا جا رہا ہے؟ اس کا جو جواب میرے خیال میں بہت ہی آبیس ہے، بارہ کا تفصیل میں سے کچھ دیکھ لیتے ہیں. یہاں انسان کو باقی یہ کہا جا رہا ہے، آگے جا کے کچھ آیا بھی نہیں.
اللہ کا جو وسعت ہے یا اسکوپ ہے یا اللہ کی جو پہنچ ہے یا اللہ کی جو ڈیفینیشن ہے، وہ صرف کائنات ہی ہے.
نہیں، یہ کائنات تو یہ تو یعنی ہمارے لیے یہ حدود ہیں جن کے اندر ہم آپریٹو ہیں، جس سے ہم واقع ہیں. اللہ کی اگر آپ کائنات کا نفس اس طرح، اللہ کی کائنات تو بہت بڑی ہے، یہ کائنات اس کا غالباً ایک بہت چھوٹا حصہ ہے. تو اللہ کی وسعت کو چیز کو نہیں ہم جج کر رہے ہیں، ہم یہ کہہ رہے ہیں کہ اس کائنات میں جو اللہ کی مقصدیت ہے وہ اس کائنات کی راہ ارتقا سے، اس کائنات یہ کائنات جس رستے پر جا رہی ہے اس سے ہم جج کر سکتے ہیں. قرآن کسی کو ڈسکرائب کرتا ہے دے شوڈ بی ون اینڈ دی
سیم، اور بھی اسی کائنات
بھی اسی کائنات کو.
جب ہم اس یہ جو آپ نے الفاظ کہے یہ کائنات اور اس کی مقصدیت، تو یہی اللہ کا
اس کائنات میں اللہ کی مقصدیت وہی ہے جو اس کائنات کی ہے.
اسی طرح یہ اللہ کو ڈیفائن کیا جائے؟
نہیں، اللہ کی یہ ڈیفینیشن نہیں ہے. ہم تو یہ کہہ رہے ہیں کہ جی اس کائنات کا ایک مقصد اللہ نے متعین کیا، اس طرف یہ جا رہی ہے، اسے ہم نفس کائنات کہہ لیں، اسی کو ہم نفس الہی بھی کہہ لیں. اس کائنات کی حد تک، اس کائنات کی حد تک، ادروائز یہ اللہ کے اوپر ججمنٹ نہیں ہے، یہ اللہ کو سمجھنے کی یا اس کی کسی چیز کو متعین کرنے کی کوشش نہیں.
یا آپ کہنے کی کوئی یہ کر رہے ہیں کائنات کو بنا دی، اس کا ایک مقصد بھی طے کر دیا، اب اس کو ایک مقصد کی طرف جانا ہے. اب یہاں جو اللہ کی عظمت کا بھی سامنے آ رہی ہے کہ صرف بنائی نہیں تھی، پھر مسئلہ بھی تیاری کر دیا, بلکہ اس میں یہ صلاحیت بھی رکھی ہے کہ اب وہ خود اس کی ملاقات کے بغیر اس کے مسجد کی طرف چلتی رہے, اور اس میں یہی کی مخلوق اس کے مسجد کو پورا کرنے کے لیے اپنے اختیار اور ارادے سے کام کرے. جو ایسا کرے گا وہ اللہ کو وہی ورنہ وہ کیا کر رہے ہیں.
بہت صحیح, بالکل صحیح, وہ خلیفہ بنتا جائے گا.
ہاں
ورنہ وہ
اس کا کافر, اس کا غالب, اس کا دشمن. یہ بڑی اچھی بات آپ نے واضح کر دی.
یہ خلف ہی جو انسان کے لیے ہے سترت الایام میں, یہ اس سے پہلے کی جو اشیاء ہیں ان کے لیے بھی کہیں کہا گیا.
اگر ڈائریکٹ نہیں بھی کہا گیا ہے کہ میڈیٹیو آنسر کے کہا گیا ہے کہ نہیں کہا گیا, سماوات بل عرض کے حوالے سے بچن دیکھ ہے اب رنگ رو علا ماں بہن بما کر پاؤں منت سمائے بل عرض. وہ دیکھنے والی چیزیں لیکن خلف کا لفظ استعمال ہو یا نہ ہو, یہ چیز بہت اسٹرانگلی اور ریپیٹیڈلی کہی گئی ہے. کہ ہر وہ شے جو ارتقا حاصل کر لیتی ہے وہ صرف اللہ کے تعین کردہ مقصد کے لیے کام کرتی ہے, یعنی وہ نفس الہی کی تکمیل کے لیے کام کر رہی ہوتی ہے, وہ کچھ اور نہیں کر رہی ہوتی. تو اس کا مفہوم ان لمیٹڈ سینس کہہ لیجیے چاہے خلف ہی کا, کہ جب آپ اسی مقصد کے لیے کام کر رہے ہیں. لیکن اس کے اندر خلف کے اندر غالباً ایک فورنس ہونے کا بھی ایلیمنٹ ہے. تو بارا لیکن اللہ ہی کے لیے کار فرما ہونے کا ارتقا جو ہے ان ون سینس, ارتقا کا نقطۂ عروج ہی یہ ہے کہ جب کوئی شے اپنے میں سے باطل کو نکال دے اور اللہ ہی کے تعلیم کردہ مقصد کے لیے خود کو وقت مکمل, پھر وہ اس نے اپنی ارتقا حاصل کر.
تو یہ جو انسان کا سٹیٹس خلیفہ کا یا خلف ہی جو صلاحیت ہے, یہ اس یوم کی تکمیل کے بعد یا قیامت کے بعد یہ جاری رہے گی یا یہ ختم ہو جائے گی؟
اگر آپ آج کا رنگ تبدیل کر دیں پچھلا اور آج کا بھی مکمل ہو جائے تو اس کے آخر میں آئے ٹاسک بزنس سے, ٹھیک ہے؟ آج والے رائٹ اپ کے آخر میں ہم اسی کے جواب یا اس کے اس سوال پر پہنچتے ہیں یا اس کے ان اشاروں پر پہنچتے ہیں جہاں اس کا پاسبل جو ہے. پہلے سوال کے جواب, اچھا ان دونوں سوالوں کے جواب قرآن کریم میں کثرت سے اور متعدد حوالوں سے دیے گئے ہیں. چونکہ ان سوالوں کے حوالے سے مباحث ہمیں اپنے اصل مضمون سے دور لے جاتے ہیں, یہاں صرف اشاروں ہی پر اکتفا کیا جا رہا ہے. آگے چل کے چند آیات بھی ہیں تو چیزیں کلیئر ہو جائیں گے تو کیا کچھ, تو یہاں صرف ریفرنس. پہلے سوال کے جواب میں پہلا سوال یہ تھا کہ کیا اللہ تعالیٰ اس کائنات کے اندر انٹروین کرتا ہے کہ نہیں, دخل انداز ہے کہ نہیں, وہ اس میں ڈائریکٹلی اس کو چلا رہے ہیں کہ نہیں چلا رہے. پہلے سوال کے جواب میں ملائکہ کا وجود, یہ نفس الہی کی تکمیل کے ایجنٹ جو نفس فرد کی برتری کو مانتے ہیں, یعنی ملائکہ کا وجود ایک پہلی دلیل ہے کہ اللہ جو ہے اس کائنات کو خود نہیں چلا رہا. اس کائنات میں انسان کو اس نے مکمل اختیار اور ارادہ دیا ہوا. اگر انسان سے بدتر کوئی مخلوق اللہ تو آپ چھوڑ دیجیے, اگر اللہ آپریٹو ہو تو انسان کا تو کوئی اختیار اور ارادہ موجود نہیں رہتا. کوئی بھی اور مخلوق ایسی نہیں جو انسان سے بدتر ہو. اگر ہوگی تو انسان کا اختیار ارادہ کمپرومائز ہو جاتا. تو ملائکہ جو ہے ان کا وجود جو ہے ان کی جو ویری ریزن آف دیئر ایگزسٹنسز کہ وہ جو کام نفس الہی کے ہیں اللہ کی جانب سے ہونے ہیں وہ ملائکہ کرے, اللہ ڈائریکٹ انٹرویو نہیں کر رہا, ملائکہ کرے. اور ملائکہ جو ہے وہ انسان سے ایک برتر نفس نہیں ہے, کمتری میں کہنا چاہ رہا برتر نہیں ہے. وہ انسان کو کسی کام پر مجبور نہیں کر سکتے. جو قصہ آدم میں ملائکہ نے انسان کو سجدہ کیا اس کا مفہوم ہے کہ ملائکہ نے انسان کی مقصدیت کو برتر مانا, اس کو اس کی برتری کو سمجھا. تو یہاں پر بیسیکلی کہ ملائکہ کا وجود ہی اس عمل پر دلیل ہے کہ اس کائنات میں انسان سے برتر کوئی اور نفس آپریٹو نہیں. اللہ بھی ایک نفس ہے, وہ بھی آپریٹو نہیں. اگر آپریٹو ہو تو پھر انسان کا اختیار ارادہ سلب ہو جاتا ہے. دوسری دلیل ہے کہ انسان کا مکمل اختیار اور ارادہ کا حامل ہونا جو اسی دائرہ عمل میں کسی برتر نفس کے آپریٹو نہ ہونے کی صورت ہی نہیں ہو سکتا. یعنی اگر یہ کائنات یا اس کا کوئی ایک حصہ انسان کا دائرہ عمل ہے تو کم از کم اس کے اندر کوئی اور برتر نفس آپریٹو نہیں ہو سکتا. تیسری چیز, فرد کو مہلت حیات کا حاصل ہو. مہلت حیات کا کیا مفہوم؟ اس کا مفہوم ہے کہ جب تک آپ کی زندگی ہے آپ اختیار و ارادہ کے حامل ہیں. اس وقت تک کسی برتر نفس کا آپ پر ڈسپلن لاگو نہیں. ہر برتر نفس اپنے دائرہ عمل میں پڑوکی سار اپنے اس گھر میں اپنا ڈسپلن نافذ رکھتے ہیں. بچوں نے اس کے مطابق کرا ہے بندہ چھٹی بتائی. ہر نفس یہ کرتے ہیں, ایوری بیٹ کا وہ بزنس ہو, ایک ملک ہو, ایک کلب ہو, گھر ہو, کوئی جگہ ہو, جو بھی وہاں پہ برتن نفس ہے وہ ایک ڈسپلن مینٹین رکھتا ہے. اگر آپ کہتے ہیں کہ جی ٹھیک ہے اس دور میں اس دوران زندگی کے دوران انسان کو مکمل اختیار ارادہ حاصل ہے, مہلت حیات حاصل ہے, اس میں جواب جو ہے اپنے عمل کا آخرت میں دینا ہے, اس کا مطلب ہے کہ اس دوران کوئی اور برتن نفس آپریٹو نہیں ہو تو انسان اس کے ڈسپلن کے تحت آ جائے گا. سو دیٹ از ناٹ دیئر. ابھی یہاں پہ بھی اس کے بارے میں بڑے سوال ہیں لیکن ہے موٹی بات,
بہت موٹی
اچھا جی. پھر ذات الہی کے اس کائنات میں فائل ہونے کے حوالے سے ہم کے سیوا کا استعمال. اس کائنات میں بہت سی چیزوں کا اللہ کریڈٹ لیتا ہے, ان کے لیے میں کا سیگا اور ایک جگہ پر استعمال ہوا, ہم کا سیگا بہت زیادہ استعمال ہوا. ہم کا مطلب ہے کہ اللہ کا کریڈٹ ہے, کچھ اور نفوس کا بھی کریڈٹ ہو سکتا ہے. فلکی صاحب کی اتنا حصے دے دیں, بارش ہوتی ہے اس سے پودے اگتے ہیں, اللہ کا کریڈٹ ہے سارے پروسیس. لیکن کیا اس زمین کا کریڈٹ ہے یا اس پانی کا کریڈٹ ہے یا اس کاشتکار کا کریڈٹ ہے جس نے حال سے لایا زمین پہلے سیکھے کی اور نفوس بھی, ٹھیک ہے نا. اسی لیے بہت سی چیزوں کا جہاں کہیں ہم کا لفظ استعمال ہوتا ہے وہاں پر
موسموں کا موافق ہونا جو ہے وہ ان موسموں کا بھی کریکٹ موسم ہے.
تو جو ہم کا لفظ ہے اگر اللہ اس کائنات میں خود قائل ہے تو پھر نہ اسے ملائکہ کی ضرورت ہے نہ اسے دیگر نفوس کے ساتھ مل کر کچھ کرنے کی ضرورت ہے. پھر تو ہر چیز اس کا ڈائریکٹ کیا ہونا چاہیے. ذات الہی کے اس کائنات میں فائل ہونے کے حوالے سے ہم کے صیغہ کا استعمال, یعنی ایسی فعالیت دیگر نفوس کے ذریعے امپلیمنٹ کی جا رہی ہے اور یوم قیامت انسان کا اللہ کے اختیار میں واپس لوٹ کر جانے کے بارے فراہمی نے اعلان کیا. وَإِلَيْهِ الْمَصِيرُ وَإِلَيْهِ تُرْجَعُونَ, اسی کی جانب اسی کے اختیار میں واپس لوٹ, یعنی درمیان میں مہلت حیات کے دوران انسان کے اوپر وہ اللہ کے اختیار میں نہیں, وہ ڈسپلن ہٹایا ہوا ہے. یوم قیامت پھر سب لوگ واپس اس کے اختیار میں جائیں گے. بہت سے مختلف پرانے دین کے اس بارے میں بڑی ریپیٹڈ مختلف اصلاحات کے حوالے سے ڈسکرپشن, تمام اس بارے دلیل ہیں کہ ذات الہی اس کائنات میں فائل نہیں, اس نے کاروبارے کائنات سے خود کو ودرا کیا ہوا ہے. اب یہ دوسرا سوال جو ہے آگے کے لیے, کیا انسان کو اس کائنات میں خلیفۃ اللہ بننے کا رول دیا گیا, یہ بھی میں نے کوئی چھوٹا سا جواب دیا ہے.
یہ جو آپ نے لفظ یہاں بڑا استعمال کیا ہے تو اس کی جگہ یہ بھی ہو سکتا ہے کہ اس نے کائنات کی تربیت اس انداز میں کی ہے کہ اب اسے اپنے مقصد کی طرف جانے کے لیے اس میں دخل اندازی کرنے کی ضرورت نہیں
ہوئی. یہی ہو
نہیں وڈرا میں ایک منفی حکم آ گیا, شاید ناراض ہو کے بیٹھ گیا جو تو ہو گیا وہ خدا کے نام کے تحت ہے اور یہی اس کی تصدیق کا کمال ہے.
پرفیکٹ کریشن کے کام سے آیا ہے, امپرفیکٹ نہیں ہے
بالکل.
اچھا نیگیٹو کنوٹیشن الفاظ کی آتی ہے